नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित, बजेट आश्रित विधेयकहरू आउँदो बिहिबार पारित गर्ने तयारी।
निर्वाचन आयोगले साउन 1 गतेदेखि 15 गतेसम्म मतदाता नामावली संकलन गर्ने, मतदाता सूचीमा नाम नभएका तर 18 वर्ष पुगेका नागरिकले सम्बन्धित जिल्लामै पुगेर नाम लेखाउनु पर्ने।
पाल्पामा खोलाले जीप बगाउँदा 4 जना बेपत्ता, 1 जनाको उद्धार। 1 घण्टा खोलामा फस्दा पनि उद्धारमा प्रहरीले चासो नदिएको आफन्तको गुनासो।
सिरियाली सरकार र विपक्षी बीच युद्ध, गृहयुद्ध अन्त्यका लागि छलफल शुरू। नयाँ संविधान, चुनाव, शासन पद्धति तथा आतंकवादसँग लड्ने विषयमा चर्चा हुने।
र असोजमा हुने 18 वर्ष मुनिको साफ फुटबलमा नेपाल, बंगलादेश र श्रीलंका रहेको समूहमा।
सम्पूर्ण प्राविधिक शिक्षा एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको एसएनपीआई भरतपुर चितवनमा कृषितर्फ आईएसई एजी, इन्जिनियरिङतर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल कम्प्युटर ओभरसियर,
स्वास्थ्यतर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै टीएसएलसी तहतर्फ 18 महिने अनामी, सीएमए ल्याब असिस्टेन्ट, भेटेरिनरी जेटीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति यही असार 27 गतेसम्म, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन,
फोन नम्बर 056-572-417, 524-161, 524-986,
मोबाइल 98-550-60-768 र 98-550-60-769।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आर्थिक वर्ष 2074-75 को बजेट व्यवस्थापिका संसदले पारित गरेको छ। संसदको आजको बैठकले गएको जेठ 15 गते अघिल्लो सरकारका अर्थमन्त्री कृष्ण बहादुर महराले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित गरेको हो। विधेयकमाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएपछि विनियोजन विधेयक पारित भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय र योजना आयोगसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो। जवाफका क्रममा प्रधानमन्त्री देउवाले सरकार प्रदेश र संघको चुनाव गर्न प्रतिबद्ध रहेको भन्दै त्यसका लागि चाहिने कानून केही दिनमा संसदमा प्रस्तुत गर्ने बताउनुभयो। सरकार विस्तार नहुँदा, विभागीय मन्त्री नहुँदा अधिकांश मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ उपप्रधान एवं शिक्षा मन्त्री गोपाल मान श्रेष्ठले दिनुभएको थियो। 3 वटा आश्रित विधेयकहरू, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक भने 29 ते पारित गर्ने तयारी छ।
सरकारले सप्तरीका बाढ़ी प्रभावितलाई प्रति परिवार 15 लाख रूपियाँ सहुलियतपूर्ण ऋण दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावितलाई प्रति परिवार 15 लाख रूपियाँ सहुलियतपूर्ण ऋण र 25,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो। बाढ़ी प्रभावित क्षेत्रको अवलोकनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गर्नुभए अनुसार सहुलियत रकम दिने निर्णय मन्त्री परिषदले गरेको हो। यस्तै मन्त्री परिषदले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसदमा पेश गर्ने निर्णय पनि गरेको छ। तर सरकारले यो विधेयकसँगै गृह मन्त्रालयमा पुगेको प्रदेशसभा निर्वाचन सम्बन्धी विधेयकलाई संसदमा पेश गर्ने बारे भने कुनै निर्णय गरेन। यस्तै प्रधानमन्त्री देउबाको परराष्ट्र सल्लाहकारमा डाक्टर दिनेश भट्टराईलाई नियुक्त गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। भट्टराई यसअघि पनि प्रधानमन्त्रीकै परराष्ट्र सल्लाहकारको रूपमा हुनुहुन्थ्यो। यस्तै पत्रकार गोविन्द परियार प्रधानमन्त्री शेरबहादुर देउबाको प्रेस संयोजक नियुक्त हुनुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले 16 करोड़ पर्ने गाड़ी माग गरेको विषयको पत्र पत्रिकामा आएका समाचारको खण्डन गर्नुभएको छ। व्यवस्थापिका संसदको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले बाहिर चर्चा भए जस्तो गाड़ी माग नगरिएको स्पष्ट पार्नुभएको हो। प्रधानमन्त्री देउवाले राष्ट्रपतिको सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै राष्ट्रपतिको सुरक्षा हुने खालका सवारी साधन खरिद गर्नुपर्ने बताउनुभयो।
संसदको आजको बैठकमा स्थानीय शासन विधेयक 2073 प्रस्तुत भएको छ। उप प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छेदारले विधेयक प्रस्तुत गर्नुभएको हो। विधेयक प्रस्तुत गर्दै उप प्रधानमन्त्री गच्छेदारले गाउँपालिका र नगरपालिकाको अधिकार क्षेत्रलाई स्पष्ट पार्न तथा संघ र प्रदेशसँग स्थानीय तहको सम्बन्धलाई स्पष्ट पार्न विधेयक ल्याइएको बताउनुभयो। स्थानीय शासन ऐन नभन्दा जनप्रतिनिधिलाई काम गर्न अलमल भइरहेको छ।
सर्वोच्च अदालतमा आज हुने भनिएको भरतपुर महानगरपालिका 19 मतगणना विवाद सम्बन्धी सुनवाई अर्को सोमबारका लागि सरेको छ। न्यायाधीश द्वय ओम प्रकाश मिश्र र पुरूषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनवाईको पेशी तोकिए पनि हेर्न नभ्याउने भन्दै साउन 2 लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो। भरतपुरको मतगणना सम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुनवाई सरेको यो तेस्रो पटक हो। निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय विरूद्ध अधिवक्ता तुलसी पाण्डे र भरतपुर वडा नम्बर 19 एमाले उम्मेद्वार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
मतदाता नामावलीमा नाम लेखाउन आफ्नो स्थायी ठेगानामै जानुपर्ने भएको छ। यसअघि बसोबास गरिरहेको ठाउँबाट मतदाता नामावलीमा नाम लेखाउन पाउने सुविधा दिइएको भए पनि निर्वाचन आयोगले त्यो सुविधालाई कटौती गर्दै अब स्थायी ठेगाना उल्लेख भएको जिल्ला निर्वाचन कार्यालयमै जानुपर्ने व्यवस्था गरेको हो। आयोगको आज बसेको बैठकले प्रदेशसभा र प्रतिनिधि सभाको चुनावका लागि साउन 1 15 गतिसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ। साउन 15 गतेसम्म 18 वर्ष पुग्ने र अहिलेसम्म मतदाता नामावलीमा नाम नभएकाहरूले जिल्ला निर्वाचन कार्यालयमा गएर फोटो खिचाएर नाम लेखाउनुपर्ने भएको हो। स्थानीय चुनावमा भोट हालेका मतदाताले भने पुनः नाम दर्ता गराउनुपर्ने छैन, तर त्यो नामावलीमा त्रुटि भएकाहरूले भने यो अवधिमा सच्याउन सक्ने आयोगले बताएको छ। विवरण त्रुटि भएर सच्याउनु परेमा पनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमै निवेदन दिनुपर्ने भएको छ।
नेकपा एमाले आगामी असोज 2 लागि तय भएको प्रदेश नम्बर 2 स्थानीय तहको चुनावको तयारीमा लाग्न सम्बन्धित प्रदेश संगठन कमिटि र माताहतका कमिटिलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय दुम्बाराहीमा बसेको एमालेको स्थायी कमिटिको बैठकले सम्बन्धित जिल्ला कमिटिको सुझावका आधारमा जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखको नाम 15 पार्टी केन्द्रमा सिफारिश गरी पठाउन पनि प्रदेश संगठन कमिटिलाई निर्देशन दिएको छ।
पाल्पाको तानसेन नगरपालिका वडा नम्बर 9 रहेको अम्लियान खोलाले जीप बगाउँदा 4 बेपत्ता भएका छन्। लु 1 12 17 नम्बरको जीप खोलाले बगाउँदा माथागढ़ी चिदीपानीका तिलबहादुर गाहा, वहाँकी श्रीमती माया, बगनास काली 7 पदम बहादुर कुंवर र तानसेन 1 उषा श्रेष्ठ बेपत्ता हुनुभएको हो। बेपत्ता उषाका श्रीमान जीप चालक शक्ति श्रेष्ठलाई भने वहाँका आफन्तले डोरीको सहायताले उद्धार गरेका थिए। आफन्तकोमा बिहेभोज खाएर सराईबाट तानसेन फर्किने क्रममा उहाँहरू चढेको गाड़ी खोलाको कलवटमा बिग्रिएको थियो। त्यही बेलामा खोलामा पानीको बहाव बढ़ेर जीपलाई बगाएको हो। जीप चालक शक्तिले खोलामा आफूहरू फँसेपछि प्रहरी तथा आफन्तलाई उद्धारका लागि सहयोग गर्न फोन गर्नुभएको थियो। त्यसपछि पुगेका आफन्तले झण्डै 1 प्रयासमा शक्तिको उद्धार गरेका थिए। प्रहरीले समयमा नै उद्धारमा चासो दिएको भए जीपमा रहेका सबैलाई बचाउन सकिने स्थिति रहेको, तर प्रहरीले कुनै चासो नदिएका कारण आफन्त गुमाउनु परेको परिवारले गुनासो गरेका छन्।
फेवातालमा आउने पानीको मुहान हर्पन खोलामा माछा मार्न गएका दुई युवा खोलाले बगाएर विपत्ता भएका छन्। पोखरा लेखनाथ महानगरपालिका तीन नदीपुरका 24 वर्षका ललित पुन र इन्द्रबहादुर पुन विपत्ता भएका हुन्। पोखराबाट सातजनाको समूह माछा मार्न गएकोमा पामी नजिकै चंखपुर स्थित खोलाले बगाएर उनीहरू बेपत्ता भएका कास्की प्रहरीले जनाएको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत दाहादिङको गल्छीबाट काठमाण्डुका लागि छुटेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा प्रहरी जवान सन्तोष जङसाहको ज्यान गएको छ। यसै गरी मकवानपुरको हेटौडा उपमहानगरपालिका बसामाडीमा ट्रिपरको ठक्करबाट बसामाडी कि 18 वर्षीय सरस्वती थापाको ज्यान गएको प्रहरीले जनाएको छ।
लगातार परेको पानीका कारण बझाङको बुङ्गल नगरपालिका 6 रहेको दुर्गा भवानी उच्च मावि सिमाल तोलाको विद्यालय भवन बगाएको छ। विद्यालयमाथिबाट खसेको पहिरोले 22 खोटे विद्यालय भवन बगाएको प्रहरी नायब परीक्षक नरेन्द्र चन्दले बताउनुभयो। विद्यालय बगाउँदा करोड़ौंको क्षति भएको विद्यालयका प्राचार्य हिक्मत बहादुर ऐडीले बताउनुभयो। यस्तै बुङ्गल नगरपालिका वडा नम्बर 6 अमर लुहारको घर पहिरोले बगाउँदा परिवारका 12 सदस्य विस्थापित भएका छन्।
सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो, मार्श्याम लाहोरबाट फर्केको, स्वागत छ है गाउँमा। अनि एचआईभी परीक्षण चाहिँ गरिहाल्नु नि आज। आज भोलि त हाम्रो गाउँमा विदेश जाने नजाने महिला पुरुष सबैले एचआईभी परीक्षण गर्छन्।
ए हो र बल्छी, उसो भए त आजै म पनि एचआईभी परीक्षण गरेर मात्रै घर जान्छु।
यदि तपाईँले पनि विदेशमा वा स्वदेशमै रहँदा असुरक्षित यौन सम्पर्क गर्नुभएको छ वा असुरक्षित सुईद्वारा लागू पदार्थ सेवन गर्नुभएको छ भने समयमै एचआईभी परीक्षण गर्नुहोला। यदि एचआईभी भएको छ भने आफ्नो घर नजिकैको एआरटी केन्द्रमा गई समयमै निशुल्क उपचार सुरु गर्नुहोस्। आफू बचाऊ, आफ्नो परिवार र अरूलाई पनि बचाऊ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र एचएफ नेपाल।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई टीयू केयू पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पिड इन्टरनेशनल प्राली, पुतली सड़क, काठमाडौँ।
फोन 01-44-45-712, 44-45-713।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। इतिन्जेल हामीले आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित, बजेट आश्रित विधेयकहरू आउँदो बिहिबार पारित गर्ने तयारी, निर्वाचन आयोगले साउन 1 गतेदेखि 15 गतेसम्म मतदाता नामावली संकलन गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले आर्थिक वर्ष 2074-75 का लागि जारी गरेको मौद्रिक नीतिबाट बजेटले राखेका लक्ष्यहरू पूरा हुने अपेक्षा गर्न नसकिने विज्ञहरूले बताएका छन्। बजेटले राखेका लक्ष्यहरू हासिल गर्न परिपूरक उपकरणका रूपमा मौद्रिक नीतिलाई लिने गरे पनि आर्थिक वृद्धि हासिल गर्न र मूल्य वृद्धिलाई नियन्त्रणमा राख्न यो नीतिबाट असम्भव देखिएको छ। पीटी लोपचनको रिपोर्ट।
सरकारले मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थालाई ऋण प्रवाहमा कडाई गरेको छ। लगानी योग्य रकम मध्ये 25% उत्पादनशील क्षेत्रमै लगानी गर्नुपर्ने र त्यसमध्ये पनि 10% कृषि क्षेत्रमै लगानी गर्नुपर्ने प्रावधान ल्याएको छ। कृषि क्षेत्रमा 10% कर्जा प्रवाह गर्न बैंकहरूलाई फलामको चिउरा सरह हुने र कृषि क्षेत्रका लागि विनियोजित लगानी योग्य रकम बैंकमै थन्किने ठूलो डर छ। नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष अनिल शाह।
एग्रिकल्चरल लोनहरू जुन चाहिँ 10% पुर्याउने भन्नुभएको छ उहाँहरूलाई, त्यो 10% पुर्याउनु पनि सहज कुरा होइन। सबभन्दा ठूलो त किसानलाई नै दिने हो भने किसान नेपालमा छैन, बाँझो खेतहरू छ। किसान दोहा, कटार, मलेसिया, कोरियामा छन् होइन। त्यो खेतमा लोन लिने होइन, किसानले लिने हो। नेपाल सरकारले यो वातावरण बनाउनु पर्यो कि हाम्रो किसानहरू उँट चढाउनुबाट आएर आफ्नो खेत जोत्नेतिर लाग्ने त्यो कसरी त्यो वातावरण बनाउने हो। दोस्रो चाहिँ काम हाम्रो किसानहरूको यो उत्पादन फार्महरू एकदम सानो भइसकेको छ, कम्युन फार्म कोअपरेटिभ फार्म कसरी गरेर हुन्छ होइन, 2000 बिघाको एउटा फार्म होस् न अनि पो त हामीले यो फाइनेन्सिङ गर्न सकिन्छ होइन। यो सानो सानो 60,000-1,00,000 रुपियाँको लोन लिएर 10% पुरा ब्याङ्किङ क्षेत्रको लोनको त्यो गर्न धेरै गाह्रो हुन्छ।
एकातिर उत्पादनशील क्षेत्रका लागि छुट्याएको रकम लगानी नहुने डर छ भने मौद्रिक नीतिले अनुत्पादक क्षेत्रमा कर्जाको सीमा पनि बढाएको छ। निजी गाड़ी किन्न 65% र विद्युतीय सवारी साधन किन्न 80% ऋण दिने र आवास कर्जामा पनि 1.5 करोड़ ऋण प्रवाह गर्न सकिने व्यवस्था गरेको छ। यसले सरकारले आगामी आर्थिक वर्षका लागि लक्षित गरेको 7.2% आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने र मूल्य वृद्धिलाई पनि सीमामा राख्न नसक्ने विश्लेषण छ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीको।
1280 अर्बको बजेट आएको अवस्था, त्यसमा चाहिँ 803 अरब त चालुगत खर्च नै विनियोजन भएको, बजेट विनियोजन भएको अवस्था। एकातिर तपाईँको चाहिँ यो ब्याङ्कले चाहिँ यो गाडीहरूमा यस्तोमा चाहिँ सिलिङ वृद्धि गरेको अवस्थामा चाहिँ यो मूल्य वृद्धि त्यो सीमामा रहन गाह्रो छ। यसपालिको आर्थिक वृद्धि पाहुना वृद्धि हो भनेर हामीले भनिराखेका छौँ, गेस्ट ग्रोथ हो भनिराखेका छौँ, यो पनि पाहुना प्रवृत्ति हो।
निजी क्षेत्रले पनि लगानी प्रोत्साहित गर्ने खालको मौद्रिक नीति आउन नसकेको गुनासो गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लगानीकर्ता प्रोत्साहित गर्ने विषयमा मौद्रिक नीति चुकेको र बैंकको चर्को ब्याजदर र कर्जा संकुचन आगामी वर्ष पनि यथावत रहने बताउनुभयो। तर गवर्नर चिरञ्जीवी नेपाल भने बजेट अनुसार आर्थिक वृद्धिलाई सघाउ पुग्ने र मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले नै मौद्रिक नीति ल्याएको बताउनुहुन्छ।
देशभित्र भएको तरलता व्यवस्थापन गर्दै विशेष रूपमा आर्थिक वृद्धिलाई चाहिँ यसले सपोर्ट गर्छ, जनताको पैसा सही ठाउँमा उपयोग भएर आर्थिक क्रियाकलाप बढ्यो।
आलोचनाका बीच संघीय संरचना अनुसार तीनै तहमा बैंकिङ पहुँच पुर्याउन ब्याङ्कहरूलाई दण्ड र पुरस्कारको व्यवस्था गर्ने, उत्पादनमूलक क्षेत्रको सीमा बढाई पर्यटन तथा जलस्रोतमा लगानी योग्य रकमको 5% लगानी गर्नै पर्ने लगायतका व्यवस्थालाई भने सबै क्षेत्रले सकारात्मक रूपमा लिएका छन्।
भूकम्प र परकम्पले भूकम्प प्रभावित क्षेत्रमा जमिन थर्किएको छ। थर्कनकै कारण जमिनका नसाहरू चुडिएका छन्। भूकम्पले थर्किएको र चर्केको जमिनमा झण्डै 5 वर्षसम्म माटो बग्ने, पहिरो जाने सम्भावना हुन्छ। त्यसैले मनसूनको बेला जोखिम बस्तीका नागरिक सचेत हुनुपर्छ। त्यति मात्र होइन, यो वर्ष पहिरो गएन भनेर घर बनाउनु हुँदैन। साथी मदन पौड्यालले भूकम्प प्रभावितले घर बनाउँदै गर्दा जमिनको छनौट कसरी गर्ने भनेर खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र प्रसाद खनाललाई सोध्नु भएको छ।
कुन कुन ठाउँमा चाहिँ भौगोलिक दृष्टिकोणले अलिकति सुरक्षित छ, कुन कुन ठाउँ चाहिँ भौगोलिक दृष्टिकोणले असुरक्षित छ भन्ने कुरो हेर्नुपर्ने हो। तर भूकम्पको कारणले गर्दा त एजुअल नेपालै असुरक्षित छ, तर तैपनि भौगोलिक संरचनाले तुलनात्मक रूपमा कुन ठाउँ चाहिँ सुरक्षित छ, कुन ठाउँ चाहिँ असुरक्षित छ भनेर हामीले छुट्याउन सक्छौँ। र यदि कुनै ठाउँ जोखिम छ भने त्यो ठाउँलाई चाहिँ कसरी तपाईँको सुरक्षाका उपायहरू, यो प्रिभेन्टिभ मेजरहरू होइन, मिटिगेटिभ मेजर्सहरू युज गरेर त्यसलाई जोखिम चाहिँ न्यूनीकरण गर्न सकिन्छ, त्यस्तो ठाउँ चाहिँ हामीले पहिचान गर्नुपर्ने हुन्छ। तीन थरीका बस्तीहरू हुन्छन् खास गरिकन, एउटा चाहिँ अति प्रभावित क्षेत्र, अति संवेदनशील क्षेत्र जहाँ चाहिँ एकदम जियोलोजिकल ह्याजार्डस छ भनेपछि, अर्को एउटा चाहिँ के छ भन्दा अब तत्काल चाहिँ ह्याजार्ड देखाएको छ, केही मिटिगेटिभ मेजर्सहरू प्रयोग गर्दा, न्यूनीकरणका उपायहरू प्रयोग गर्दा त्यो ठाउँ बस्ती सुरक्षित हुन पनि सक्छ, त्यो दोस्रो भयो। र अर्को चाहिँ तुलनात्मक रूपमा सुरक्षित ठाउँ छ जहाँ बसे पनि हुन्छ होइन, यी तीनवटा बस्तीहरू चाहिँ हामीले आइडेन्टिफाई गर्दैछौँ, चाहिँ अहिले त्यही अनुसार भइरहेको छ।
तपाईँले भन्नुभयो अति संवेदनशील जमिनमाथि चाहिँ घर बनाउँदाखेरिको जोखिम के हुन्छ?
यसो हुन्छ, अब सबभन्दा पहिला चाहिँ हामी के गर्छौँ भन्दा कुनै पनि ठाउँ ज्यादै सेन्सिटिभ छ घर मात्रै होइन, कुनै पनि पूर्वाधार निर्माण गर्न हामी त्यहाँ रिकमेन्ड गर्दैनौँ। तर यद्यपि के छ भन्दा नेपालको एज होल हामी भौगोलिक दृष्टिकोणले संवेदनशील ठाउँमा छौँ, हामीसँग 4-5 इस्ट वेस्ट ट्रेन्डिङ फल्टहरू भन्छौँ, दरारहरू गएका छन्। ज्यादै संवेदनशील भएको ठाउँमा चाहिँ हामी पहिलो कुरो चाहिँ नबनाउने रिकमेन्ड गर्छौँ। तर यद्यपि कहिले कहिले कस्तो हुन्छ, त्यहाँ नबनाइकन पनि हुँदैन, त्यसोलाई चाहिँ विशेष किसिमका प्रोभिजनहरू अप्नाएर मात्रै बनाउनु पर्ने, विभिन्न किसिमका मापदण्डहरू बनाएर अप्नाउनु पर्ने भनेर हामी चाहिँ सुझाव दिन्छौँ।
मैले चाहिँ घर बनाउनु पर्ने छ भनेपछि जमिन उपयुक्त छ अथवा छैन भनेर चाहिँ कसरी थाहा पाउने त, कहाँ सम्पर्क गर्ने?
हजुर, सामान्य मानिसहरूले पनि अलिकति ध्यान दिनु भने सक्नुहुन्छ। जस्तो माथिबाट डाँडाहरू खस्ने सम्भावना छ कि छैन भन्नाले हामी अनस्टेबल स्लो भन्छौँ, त्यस्तो छ कि छैन नम्बर वान त्यो हेर्नुपर्ने हुन्छ। किन भन्दा त्यो अनस्टेबल स्लो भएको चिज कुनै पनि बेला झर्न सक्छ, त्यसमा पनि भूकम्प जस्तो चिज एज ए होल जमिन हल्लिँदाखेरि त कम्पन हुँदाखेरि त नजान्ने कुरै भएन। भर्सक त्यस्तो ठाउँ चाहिँ पहिला अभ्याड गर्नु पऱ्यो नम्बर वान। अहिले पनि त्यहाँ पुराना पहिराहरू छन्, नयाँ पहिराहरू जाने क्रम छन् भने त्यस्तो ठाउँमा पनि भर्सक घर बनाउनु भएन। किन भन्दा पहिरो चाहिँ हामीले हेर्दा पहिरो भएको ठाउँ तुलनात्मक अलिकति फ्ल्याट देखिन्छ, तर त्यो पुरानो पहिरो हो, पुरानो पहिरोको भएको ठाउँमा जमिन राम्रोसँग बसिसकेका हुँदैन, त्यस्तो ठाउँ पनि जोखिमपूर्णै भयो। अर्को कुरो चाहिँ जस्तो जहाँ चाहिँ भित्रभित्र पानीहरू सिपेज भएर आइरहेका हुन्छन्, पानीले के गर्छन् त भित्रभित्र चाहिँ त्यो माउन्टेनलाई त्यो ब्लकलाई पनि त्यसलाई सिफ्ट गरिरहेको हुन्छ, त्यस्तो ठाउँमा पनि हामीले बस्ती बस्न हुँदैन। त्यसो भएको कारणले गर्दा त्यो स्लोप स्टेबिलिटी, त्यसको त्यो जमिनको स्लोप स्टेबिलिटी कस्तो छ भनेर त्यो पनि हेर्नुपर्ने हुन्छ। र त्यसको लागि चाहिँ अलिकति स्पेसल अध्ययन चाहिँ गर्नुपर्छ, त्यो स्लोप चाहिँ यसो हेर्दा अब बस्नु हुने छ कि छैन भनेर पनि केही हदसम्म चाहिँ सामान्य मान्छेहरूले पनि आकलन गर्न सक्नुहुन्छ। जस्तो अलिकति सम्म ठाउँ, जस्तो माथि एउटा पहाडहरूमा खस्न नसक्ने, तलबाट नदीले काट्न नसक्ने, पहिरो पनि नगएको त्यस्तो ठाउँ छनौट गर्नु चाहिँ उपयुक्त हुन्छ।
उहाँ हुनुहुन्थ्यो खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र प्रसाद खनाल। भूकम्प प्रभावितले घर बनाउँदै गर्दा जमिनको छनौट कसरी गर्ने भन्ने तरिका बताउँदै, यसैबीच राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित प्राचीन बस्तीको संरक्षण गर्न भन्दै त्यस्ता ठाउँमा पुननिर्माण हुने निजी आवासलाई थप 50,000 रुपियाँ प्रोत्साहनको प्रस्ताव अघि सारेको छ। प्राधिकरण कार्यकारी समितिको बैठकले उपत्यकाभित्रका पुरातात्विक तथा पर्यटकीय महत्वका 3 र बाहिरका 3 बस्तीमा प्राचीन स्वरूप झल्किने गरी पुननिर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्ने प्रस्ताव अघि सारेको हो। काठमाडौँको साँखु, ललितपुरको खोकना र बुङमती, गोर्खाको गोर्खा दरबार र संग्रहालय क्षेत्र, नुवाकोटको दरबार क्षेत्र एवं दोलखाको भीमेश्वर मन्दिर वरिपरिको बजार क्षेत्रमा रहेका झण्डै 3,000 निजी घरलाई प्राचीन स्वरूप झल्किने गरी कलात्मक बनाएर पुननिर्माण गर्न थप सहयोगको प्रस्ताव अघि सारिएको हो। प्रस्ताव पर्सी बस्ने निर्देशक समितिको बैठकमा प्रस्तुत हुने र समितिबाट पारित भएपछि कार्यान्वयनमा जाने प्रवक्ता यमलाल भूषालले जानकारी दिनुभयो।
सी धाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545, 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
गुणस्तरीय शिक्षा र उत्कृष्ट व्यवस्थापन हाम्रो आधार। एकेडेमिक्स, ECA, CCA, डिसिप्लिन, भ्याल्युज एन्ड बिलिफ हाम्रो पूर्वाधार।
सिटी एजुकेशनद्वारा सञ्चालित क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुलमा कक्षा 11 लागि व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, कम्प्युटर साइन्स एन्ड जेनरल म्यानेजमेन्टमा भर्ना खुल्यो।
आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
थप जानकारीका लागि क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुल, गहना पोखरी, नक्साल, काठमाडौँ।
सम्पर्क 01-4131-494, 44-31-495।
कोशी शैक्षिक केन्द्रको जरुरी सूचना।
खरिदार, शिक्षक सेवा आयोग, नेपाल बैंक लिमिटेड, खाद्य संस्थान तथा असही इन्स्पेक्टर, अधिकृत क्याडेट, शाखा अधिकृतको विशेष तयारी कक्षाहरू विशेष छुटमा शीघ्र सञ्चालन हुन गइरहेकोले तुरन्त सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ।
कोशी शैक्षिक केन्द्र, लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम।
नयाँ बानेश्वर, काठमाडौँ, VICC दक्षिण गेटको ठिक अगाडि।
सम्पर्क नम्बर 98-511-72-194, 98-415-25-513।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। शान्ति तथा पुननिर्माण मन्त्रालयले नुवाकोटका द्वन्द पीड़ितलाई राहत स्वरूप झण्डै 17 करोड़ बजेट निकासा गरेको छ। तत्कालीन नेकपा माओवादी र राज्यबीच भएको सशस्त्र युद्धका समयमा द्वन्दको चपेटामा परेर पीड़ित भएकालाई राहत तथा क्षतिपूर्ति स्वरूप आर्थिक सहायता उपलब्ध गराउन मन्त्रालयबाट 16,96,59,000 रुपियाँ बजेट आएको स्थानीय शान्ति समिति नुवाकोटका संयोजक बिन्दा अरियालले जानकारी दिनुभयो।
गृह मन्त्रालयले जनताको गुनासो सुन्न गुनासो व्यवस्थापन कक्ष सञ्चालन गरेको छ। मन्त्रालयले आफ्नो मन्त्रालय र त्यस अन्तर्गतका निकायका बारेमा गुनासो सुन्नका लागि आजदेखि टोल फ्री नम्बर 1112 सञ्चालनमा ल्याएको हो।
रोल्पा अस्पतालमा गएको वैशाखदेखि चिकित्सकको अभावमा जटिल प्रसूति सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। एनेस्थेसिया सहायकले पनि हिजोदेखि जिल्ला छोडेर गएपछि अबको केही महिनासम्म जटिल प्रसूति सेवा सञ्चालन गर्न पूर्ण रूपमा बन्द हुने अस्पताल प्रशासनले बताएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई 5,000 रूपियाँ दिने निर्णय गरेको छ। नगर कार्य समितिको आजको बैठकले मातृ शिशु मृत्युदर कम गर्न र नवजात शिशुलाई पोषणयुक्त खाना पुर्याउने उद्देश्यका साथ भत्ता बढ़ाउने निर्णय गरेको हो। सरकारी अस्पतालमा गएर सुत्केरी सेवा लिने महिलाले आगामी साउनदेखि यो सुविधा पाउनेछन्।
यस्तै काभ्रेको धुलीखेल नगरपालिकाले एक घर दुई रूख रोप्ने नीति सार्वजनिक गरेको छ। धुलीखेल नगरपालिकाको पहिलो नगरसभामा नगर प्रमुख अशोक ब्यान्जू श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति कार्यक्रम तथा बजेटमा यस्तो प्रावधान राख्ने उल्लेख गरिएको छ।
डोटीमा 5 दिनदेखि खानेपानीको अभाव भएको छ। वर्षाका कारण खोलामा आएको बाढ़ीले खानेपानीका मुहान बगाएपछि जिल्ला सदरमुकाम सिलगढ़ी तथा क्षेत्रीय सदरमुकाम दिपायलमा खानेपानीको अभाव भएको हो।
पुराना नेपाली नोटको प्रदर्शनीमा झण्डै 5,00,000 बराबरको नोटको खरिद बिक्री भएको छ। नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्ण महोत्सवका उपलक्ष्यमा असार 23 गतेदेखि नेपाल कला परिषदमा आयोजना गरेको नेपाली नोटको प्रदर्शनीमा झण्डै 2,000 सहभागी भएको आयोजकले जनाएको छ।
म्याग्दीमा यसपटक अहिलेसम्मकै कम यार्सा गुम्बा संकलन भएको छ। बहुमूल्य जड़ीबुटी यार्सा गुम्बाको संकलनका लागि पूर्जी लिएका व्यापारीले थोरै मात्र यार्सा गुम्बा संकलन गरेको बताएका हुन्। यार्सा गुम्बा संकलनका लागि यस वर्ष 5 जनाले पूर्जी लिएको र उनीहरूले 4.5 किलो संकलन गरेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ।
ताप्लेजुङका युवाले बाख्रा पालेर मासिक 1,50,000 आमदानी गर्ने गरेका छन्। पश्चिमी आठराई त्रिवेणी गाउँपालिकाको वडा नम्बर 5 चाँगेका दुई युवा दाजुभाइ दावा शेर्पा र अर्जुन शेर्पाले दाजुभाइ बाख्रा पालन फर्म सञ्चालन गरेर महिनाको 1.5 लाख रुपियाँ कमाएका हुन्। 9 महिना अगाडि 9 लाख लगानी गरेर 160 बाख्रा पालन शुरू गरिएको दावा शेर्पाले बताउनुभयो।
भरतपुर महानगरपालिका वडा नम्बर 19 को मतगणना सम्बन्धी निर्णय सर्वोच्चले आज पनि हेर्न नभ्याएको भन्दै सारेकोमा योगेश बुढाथोकीले फेसबुकमा लेख्नु भएको छ। यस्तो निर्णयले दिक्क बनाइसक्यो, जे हो त्यही फैसला गरिदिए भइहाल्यो नि। एउटा निर्णय गर्न अल्मलिने अदालतबाट हामीले न्यायको के आशा गर्ने?
नरेशराज खतिवडा यसै बारेमा लेख्नुहुन्छ, तैतै बरू 5 वर्ष पछाडि गरिदिए हुने, अनि अहिले प्रतिस्पर्धामा रहेकाहरूलाई छोडेर तेस्रोलाई मेयर बनाइदिउ, टन्टै साफ, यत्रो जात्रा किन?
केशव दाहालले फेसबुकमा लेख्नु भएको छ, साउन 1 गतेदेखि छुटेका मतदाताहरूको नामावली संकलन गरिने सुनियो, अब विदेशमा रहेका नेपालीलाई पनि राजदूतावासमा 1-2 दिन फोटो खिच्ने व्यवस्था गरिदिए राम्रो हुन्थ्यो, यसो गर्न पाए रेमिट्यान्स मार्फत देशलाई योगदान दिइरहेका नेपालीको पनि मूल्याङ्कन हुन्थ्यो।
तुलसीराम न्यौपाने ट्वीट गर्नुहुन्छ, चुनावमा भएको खर्च हेर्दा स्थानीय तहमा विकास हुने आश देखिन्न, किनकि चुनावमा गरेको खर्च निर्वाचन आयोगले तोके भन्दा धेरै भएको छ, उनीहरूले त्यो पैसा उठाउनेतिर लागे भने उनीहरूबाट के आश गर्ने?
अनि राष्ट्रपतिलाई 16 करोड़ रूपियाँको गाड़ी किन्ने भनेर आएका खबरबारे रमेश छेत्री फेसबुकमा भन्नुहुन्छ, घाँटी हेरी हाड निल्नुपर्छ, सरकार विकसित देश रूसको राष्ट्रपति 2 करोड़को कार चढ्छन्, त्यसैले 16 करोड़को गाड़ी किन्ने कुरा नसुहाए को हो। कम पैसाको गाड़ी किनेर बचेको पैसा भूकम्प बाढ़ी पहिरो प्रभावितलाई दिँदा हुँदैन र?
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र ऋग्वेद शर्मा। अब विदेशका खबर। सिरियाली सरकार र विपक्षी बीच गृह युद्ध अन्त्यका लागि छलफल शुरू भएको छ। गएको 6 वर्षदेखि जारी हिंसाको अन्त्यको लागि संयुक्त राष्ट्रसंघको पहलमा शान्तिवार्ता शुरू भएको हो। हिजो सिरियाका 3 वटा प्रान्तमा युद्ध विरामको घोषणा भएपछि आज जेनेभामा दुवै पक्षबीच वार्ता शुरू भएको हो। शान्तिवार्ताका क्रममा नयाँ संविधान, चुनाव शासन पद्धति तथा आतंकवादसँग लड्ने विषयमा छलफल हुने अन्तर्राष्ट्रिय समाचार संस्था AFPले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 18 वर्ष मुनिको साफ फुटबल प्रतियोगितामा नेपाल, बंगलादेश र श्रीलंका रहेको समूह बीमा परेको छ। समूह एमा भारत, बंगलादेश र भूटान छन्। प्रतियोगिता आगामी असोज 2 गतेदेखि 11 गतेसम्म भूटानको थिम्पूमा हुँदैछ। प्रतियोगितामा पाकिस्तान सहभागी हुने छैन। यसअघि दक्षिण एसियाली फुटबल खेलेको अफगानिस्तान मध्य एसिया फुटबल एसोसिएशनमा आबद्ध भएकाले यो प्रतियोगिता खेल्ने छैन।
र जिम्बाब्वेले एक दिवसीय क्रिकेटमा ऐतिहासिक सफलता पाएको छ। श्रीलंकासँगको अन्तिम एक दिवसीय क्रिकेटमा आज 3 विकेटले जित हासिल गर्दै जिम्बाब्वेले 15 वर्षपछि टेस्ट मान्यता टीमसँगको एक दिवसीय श्रृंखला आफ्नो पक्षमा पारेको छ। जिम्बाब्वेले सन् 2002 बंगलादेशसँगको श्रृंखला जिते यता कुनै पनि टेस्ट मान्यता प्राप्त टीमसँगको श्रृंखला जित्न सकेको थिएन। एक दिवसीय श्रृंखला 3-2 आफ्नो पक्षमा पार्ने क्रममा पाहुना टोली जिम्बाब्वेले आज 5 एक दिवसीय श्रीलंकालाई 3 विकेटले हरायो। श्रीलंकाले दिएको 204 रनको लक्ष्य उसले 38 ओभर एक बलमा 7 विकेटको क्षतिमा भेट्टायो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित, बजेट आश्रित विधेयकहरू आउँदो बिहिबार पारित गर्ने तयारी।
निर्वाचन आयोगले साउन 1 गतेदेखि 15 गतेसम्म मतदाता नामावली संकलन गर्ने। मतदाता सूचीमा नाम नभएका तर 18 वर्ष पुगेका नागरिकले सम्बन्धित जिल्लामै पुगेर नाम लेखाउनु पर्ने।
पाल्पामा खोलाले जीव बगाउँदा 4 बेपत्ता, एकजनाको उद्धार। 1 घण्टा खोलामा फस्दा पनि उद्धारमा प्रहरीले चासो नदिएको आफन्तको गुनासो।
सिरियाली सरकार र विपक्षी बीच गृह युद्ध अन्त्यका लागि छलफल शुरू। नयाँ संविधान, चुनाव, शासन पद्धति तथा आतंकवादसँग लड्ने विषयमा चर्चा हुने।
र असोजमा हुने 18 वर्ष मुनिको साफ फुटबलमा नेपाल, बंगलादेश र श्रीलंका रहेको समूहमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।